कोरोनाको कारण अहिलेसम्म नेपाल अधिराज्यभरि करिब 19,200 भन्दा बढीको मृत्यु भइसकेको छ। दशैंको बेलामा यी मृतकका परिवारमा शून्यता छाएझै काठमाडौँमा पनि मानिसहरूको चहल पहल र सवारी साधनको चाप कम भएको छ। यहाँ रहेका आधाभन्दा बढी मानिसहरू आफ्नो पुर्ख्यौली घर जाने क्रममा छन् भने कतिजना छुट्टीको समयमा आफ्नो घर पुगिसकेका छन्। यसको सँगसँगै देशका विभिन्न ठाउँमा पुगेका सहरवासीहरूले कोरोनाको संक्रमण फैलाउने डर उत्तिकै रहेको छ भने उनीहरू सहर फर्कने बेला अन्य भेरिएन्टका भाइरसको संक्रमण बढ्ने सम्भावना पनि देखिएको छ। यस सन्दर्भमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यस हप्ताको COVID-19 ब्रिफिङमा भनेका छन्।
जहाँ छौँ त्यहीँ चाडपाड मनाउन सक्छौँ र त्यही अनुरोध गर्छौँ। हामीले लामो यात्रा गरेर सहरबाट गाउँ, गाउँबाट सहर, स्वदेशबाट विदेश, विदेशबाट स्वदेश गर्ने काम अहिले पनि नगरौँ। अझै हामी केही समय अझै हामीले संयमता अपनाउनु पर्नेछ।
अहिले नेपालमा चलिरहेको कोरोना विरुद्धको खोप अभियानले भने मासिक तथा दैनिक मृत्यु दरमा उल्लेखनीय कमी ल्याएको छ। नेपालका केही व्यापारीहरूले अवैध रूपमा विदेशमा लगानी गरेको र स्विस ब्याङ्कमा आफ्नो सम्पत्ति राखेको कुराको खुलासा भएको छ। द पेन्डोरा पेपर्सको शीर्षकमा वासिङटन डिसीका छानबिन पत्रकारिता सङ्गठनको प्रयासको फलस्वरूप यस हप्ता विश्वभर सार्वजनिक गरिएको करिब 1,20,00,000 कागजातहरूको आधारमा यस्तो खुलासा भएको हो। यस अनुसन्धानको क्रममा यी सङ्गठनले 117 देशका करिब 600 पत्रकारहरूलाई संलग्न गराएको थियो। नेपालको तर्फबाट यसको निम्ति सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म नेपालले आफ्नो रिपोर्ट तयार पारेर यस अनुसन्धानको निम्ति योगदान गरेको थियो। विश्वभरका पत्रकारहरूको यस अन्तर्राष्ट्रिय साझेदारीद्वारा संसारभरिका अवैध कारोबार गर्ने व्यक्तिहरूको सूचीमा 16 नेपालीहरू रहेका छन्। यी व्यक्तिहरूमध्ये नेपालको चर्चित चौधरी ग्रुपका विनोद चौधरी र उनका परिवारका सदस्यहरू तथा गोल्चा ग्रुपका परिवारका सदस्यहरू रहेका छन्। उनीहरूलाई भर्जिन आइल्यान्डमा अवैध लगानी गरेको आरोप समेत लागेको छ। नयाँ सरकार गठन भएको करिब 90 दिन नै पुग्न आँटिसक्दा प्रधानमन्त्री शेरबहादुर देउबा र उनका सहराजनैतिक दलका नेताहरूले बल्ल मन्त्री परिषदको विस्तारको कार्य सकाएका छन्। यसमा यति धेरै समय लागेकोमा सरकारलाई जनस्तरबाट केही आलोचना आइरहेका छन्। हाल कुन पार्टीको नाममा कुन मन्त्रालय राख्ने भन्ने भागभण्डा भएको छ। यसअनुसार नेपाली काङ्ग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व लिने भएको छ भने नेकपा माओवादीले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालयको नेतृत्व गर्ने भएको छ। यस्तै एकीकृत समाजवादी पार्टीले पर्यटन तथा नागरिक उड्डयन, कानून, न्याय तथा संसदीय मामिला, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सहकारी विकास जस्ता मन्त्रालयहरूको नेतृत्व लिने भएको छ। यस्तै आएर जनता समाजवादी पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, सङ्घीय मामिला तथा सामान्य प्रशासन लगायत वन तथा वातावरण मन्त्रालयको नेतृत्व दिइने तय भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलको गठन पूरा गरेपछि भर्खरै उनले मन्त्री नियुक्त गरेका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालको विषयमा सर्वोच्चका केही न्यायाधीश तथा अधिवक्ताहरूले आपत्ति जनाएका छन्। यसमध्ये पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश र केही वरिष्ठ अधिवक्ताहरू रहेका छन्। हमाललाई गैर सांसद रहेको आरोप लागेको छ। प्रधानमन्त्रीको यस कदमलाई उनीहरूले न्यायपालिका, संविधान र लोकतन्त्रको विपरीत रहेको लालचन लगाएका छन्। यस अवैधानिक कदममा प्रधानमन्त्रीलाई साथ दिएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवको समेत निन्दा गरिएको छ। हमाललाई मन्त्री नियुक्त गरिनुमा प्रतिनिधि सभाको पुनर्स्थापना गर्न राखिएका निर्णायक समितिका जबरा बाहेक अन्य वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको कुनै संलग्नता नरहेको कुरा विरोधी न्यायकर्मीहरूद्वारा सार्वजनिक भएको छ। यसरी न्यायालयको ढोकालाई ढकढक्याएर केपी ओली सरकारको असंवैधानिक कार्यलाई विफल बनाउने नेताहरू केही समय नबित्दै आफै असंवैधानिक काममा संलग्न रहेकोमा उनीहरूले असन्तुष्टि जनाएका छन्। नेपालगञ्जबाट शुक्रबार काठमाडौँ आएका आन्दोलित समूहले त्यहाँ भर्खरै मृत्यु भएका दुई महिलाको सन्दर्भमा स्थानीय प्रशासनले अनुसन्धान र कारवाही गर्न लापरवाही गरेको गुनासो गर्दै सरकारसँग वार्ता गरेको छ। उनीहरूले गृह मन्त्रालयका प्रवक्ता सहसचिव फडेन्द्र मणि पोखरेलसँग भेटेर सरकारले यसको समाधानको निम्ति लिखित प्रतिबद्धता दिनुपर्ने माग राखेका छन्। उनीहरूको समूहले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको थियो। उनीहरूले यस घटनाको दोषीलाई पक्राउ गर्न माग गरेका थिए। यसको साथै उनीहरूले बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारी र डिएसपी मधुसूदन न्यौपानेमाथि पनि कारवाही गर्न माग गरेका थिए। विरोध टोलीमा रहेकी रुबी खातुनलाई भने प्रहरीले पक्राउ गरेर नेपालगञ्ज नै फिर्ता पठाएको छ। उनीहरू त्यहाँबाट मृतक ननकुन्नी धोबी र निर्मला कुर्मीको नाममा न्यायको माग गर्दै पैदलमा नै काठमाडौँ आएका थिए। नेपालले श्रीलङ्कालाई सोमबार साफ च्याम्पियनसिपको अन्तर्गत भएको खेलमा 2-3 गोल गरेर जित हासिल गरेको छ। यो खेल मालदिप्सको राजधानी मालेमा रहेको नेसनल स्टेडियममा आयोजना गरिएको थियो। खेलको पहिलो गोल नेपालका सुमन लामाले गरे भने दोस्रो गोल अञ्जन विष्टले गरेका छन्। यस्तै तेस्रो गोल भने 83औं मिनटमा आयुष घलानले गरे। यसअघि नेपालले आयोजक देश मालदिप्सलाई नै हराएको थियो। यस खेलको उत्कृष्ट खेलाडीको रूपमा नेपालका फरवर्ड अञ्जन विष्ट सम्मानित भएका छन्। यसपछि उनले त्यस खेलको पोस्ट म्याच कन्फरेन्समा आफ्नो केही मन्तव्यहरू व्यक्त गरे।
For trusting me, and as coach said, that this is not the last. We'll fight till the end.
नेपालको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड तोड्ने आफूमा इच्छा रहेको कुरा उनले यसै कन्फरेन्स मार्फत बताएका छन्। हाल नेपालको गोलको कीर्तिमान 13 रहेको छ, जसलाई हरि खड्का र निराजन रायमाझीले कायम गरेका थिए। नेपालले अर्को म्याच आज भारतसँग खेल्नेछ। एसबीएस रेडियोको तर्फबाट काठमाडौँबाट गिरीश सुवेदी।